यो रेडियो नेपाल हो। अब हरिशरण लामिछानेबाट समाचार सुन्नुहोस्। सबभन्दा पहिले यस प्रसारणका मुख्य समाचार। संघीय संसदको गतिरोध अन्त्यका लागि प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग सहमतिका लागि थप पहल गर्न सर्वदलीय बैठकको सभामुखलाई आग्रह। नेकपा एमालेको अवरोधका बीच राष्ट्रिय सभाबाट लोकसेवा आयोग विधेयक 2078 बहुमतले पारित। भारतमा देखिएको निपा भाइरसको संक्रमण नेपालमा पनि फैलिन सक्ने भएकाले सचेत रहन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आग्रह। नेपालमा हिजो थप 1486 जनामा कोरोना भाइरस संक्रमण, संक्रमित 16 जनाको मृत्यु। अफगानिस्तानमा व्यापक मानवीय संकट, 60 करोड़ डलर भन्दा बढ़ी अनुदान सहयोगका लागि आह्वान गर्ने संयुक्त राष्ट्रसंघको तयारी। र ओमानमा जारी आईसीसी विश्वकप लीग 2 अन्तर्गत गैराती सम्पन्न खेलमा अमेरिकालाई 5 विकेटले पराजित गर्दै नेपाल विजयी।
हेलो,
के गर्दैछौ?
हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
ए हो र, अनि मेरो लागि के किन्दैछौ?
बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले? मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल।
अहिले फ्री वाइफाई छ क्या अफिसमा, बुझ न, भरे कसरी गर्नु?
मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटीसीको अनलिमिटेड नाइट भोइस प्याक, राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
ए हो त है, मेरो वाइफ त कति स्मार्ट।
अब रात तपाईँको
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। राष्ट्रिय सभाको हिजोको बैठकले लोकसेवा आयोग विधेयक 2078 बहुमतले पारित गरेको छ। बैठकमा नेकपा एमालेका सांसदहरूको अवरोधका बीच प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले पेश गर्नुभएको प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त विधायन व्यवस्थापन समितिको प्रतिवेदन सहितको लोकसेवा आयोग विधेयक 2078 बैठकले बहुमतले पारित गरेको हो। राष्ट्रिय सभाको अर्को बैठक भदौ 30 गते बिहान 11 बजे बस्नेछ। संघीय संसदको गतिरोध अन्त्यका लागि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग सहमतिका लागि थप पहल गर्नुपर्ने सुझाव सर्वदलीय बैठकमा नेताहरूले दिनुभएको छ। सभामुख अग्निप्रसाद सापकोटाको आह्वानमा नयाँ बानेश्वर स्थित संघीय संसद भवनमा हिजो बसेको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अनुपस्थित रहेका कारण बैठकमा नेताहरूबीच छलफल भए पनि संसदको अवरोध अन्त्यका लागि भने कुनै ठोस निष्कर्ष ननिस्किएको बैठकपछि नेताहरूले बताउनुभयो। बैठकपछि संचारकर्मीहरूसँग कुरा गर्नुहुँदै लोकतान्त्रिक समाजवादी पार्टी लोकसपाका अध्यक्ष महन्त ठाकुरले छलफललाई निरन्तरता दिन र प्रमुख प्रतिपक्षी दल एमालेलाई समेत विश्वासमा लिएर अगाडि बढ़न सुझाव दिएको जानकारी दिनुभयो।
केही निचोडमा पुगेको छैन। अब उहाँ र प्रमुख विपक्षी दलको बीचको कुरा हो, त्यसै कारण सभामुखजीले प्रयास गर्दै रहनुपर्छ। उहाँको उपस्थिति बिना यो बैठकले कुनै परिणाम ल्याउने छैन। मैले भने कि यो त पहिलाचोटि होइन, योभन्दा अगाडि 59 दिनसम्म पनि संसदको बैठक अवरुद्ध भएको थियो, अहिले त भर्खर 2-3 दिन भएको छ।
सभामुखले भन्नुभयो कि म प्रयास गर्दै थिएँ र फेरि पनि म प्रयास गरिरहन्छु।
राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले संसदको गतिरोध अन्त्यका लागि प्रमुख प्रतिपक्षी दलको भूमिका महत्वपूर्ण हुने भएकाले संवाद मार्फत गतिरोध अन्त्य गर्नुपर्ने बताउनुभयो।
संसद अवरोध हुनु पनि ठूलो कुरा होइन, यो नौलो पनि होइन, विगतमा पनि हुने गरेको थियो, तर विषयवस्तु कसरी जान्छन् भन्ने कुरा हो र त्यसको वास्तविक उठाइएका नाराहरू तथ्यसंगत कति छन् भन्ने कुराहरू हो र त्यसको लागि त संवाद गरेरै हो नि निष्कर्षमा पुग्ने। सदनलाई त अनिर्णयको बन्दी बनाएर राख्नु त हुँदैन नि, त्यसले गर्दाखेरि अनिर्णयको बन्दीबाट मुक्त गराउनको निम्ति प्रतिपक्ष उपस्थित हुनै पर्छ। त्यो विधि प्रक्रियाले बताउँछ र त्यो अनुशासन, त्यो अधिकारहरूलाई उहाँहरूले प्रयोग गर्नुपर्छ र आएका समस्या त्यो जटिलता फुकाउनको निम्ति पनि थुप्रै आधारहरू छन्। ती आधार अनुसार उहाँहरू छलफलमा उपस्थित हुनुपर्छ, छलफल गरेर निष्कर्षमा जानुपर्छ।
बैठकमा प्रधानमन्त्री एवं नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्त ठाकुर, जनमोर्चा उपाध्यक्ष दुर्गा पौडेल, नेपाल मजदूर किसान पार्टीका प्रेम सुवाल, कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र बहादुर कार्की लगायतका शीर्ष नेताहरूको सहभागिता रहेको थियो। बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले भने उपस्थित थिएन। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भारतको केरलामा देखिएको निपा भाइरस नेपालमा पनि फैलिन सक्ने भएकाले सचेत रहन सर्वसाधारणलाई आग्रह गरेको छ। भारतको केरला राज्यमा केही दिनदेखि निपा भाइरसको संक्रमण देखिएको र भारतसँग खुल्ला सीमा भएकाले नेपालमा पनि फैलिन सक्ने भएकाले संक्रमणप्रति सचेत रहन आग्रह गरिएको मन्त्रालयका प्रवक्ता डाक्टर कृष्ण प्रसाद पौडेलले बताउनुभयो। निपा पशुबाट मानिसमा सर्ने गम्भीर प्रकृतिको रोग लाग्ने एक प्रकारको भाइरस हो। यो भाइरस प्राकृतिक रूपमा फुट ब्याट भन्ने प्रजातिको चमेरोमा पाइन्छ। निपा भाइरस जनावरबाट जनावर, जनावरबाट मानिस र मानिसबाट मानिसमा सर्ने गर्दछ। यो रोग लागेपछि ज्वरो आउने, रिंगटा लाग्ने, टाउको दुख्ने, मांसपेशी दुख्ने, वाकवाकी लाग्ने, श्वास प्रश्वासमा कठिनाई हुने जस्ता लक्षण देखिने प्रवक्ता डाक्टर पौडेलले बताउनुभयो। रोगको लक्षण देखिएमा उपचार गर्न सकिने भएकाले संक्रमणको लक्षण देखिनासाथ नजिकैको स्वास्थ्य संस्थामा उपचार गराउन मन्त्रालयले आग्रह गरेको छ। मन्त्रालयका प्रवक्ता डाक्टर पौडेलका अनुसार निपा भाइरसबाट 45-75% मानिसमा मृत्यु हुने जोखिम रहेको छ। निपा भाइरसबाट बच्नका लागि स्वास्थ्यका मापदण्ड अनिवार्य पालना गर्नुपर्ने हुन्छ। देशभर हिजो थप 1,486 जना कोरोना संक्रमित थपिएका छन्। 12,532 नमूनाको पीसीआर विधिबाट परीक्षण गर्दा 1,149 जना तथा 4,007 नमूनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा 337 जना गरी जम्मा 1,486 जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। गएको 24 घण्टामा 1,260 जना कोरोना संक्रमण मुक्त भएका छन्। मन्त्रालयको तथ्याङ्क अनुसार नेपालमा कोरोना संक्रमणबाट निको हुनेको दर 95.2% रहेको छ। हिजो कोरोना संक्रमणबाट थप 16 जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। हिजो 10 वर्ष मुनिका 23 जना बालबालिका र 11 20 वर्षसम्मका 96 जनामा संक्रमण पुष्टि भएको छ। सबैभन्दा बढ़ी संक्रमित हुने उमेर समूह 21 वर्षदेखि 30 वर्षका 270 जना रहेका छन् भने सबैभन्दा कम संक्रमित हुने उमेर समूह 80 वर्ष माथिका 15 जना रहेको मन्त्रालयले जनाएको छ। देशभर 26,630 कोरोनाका सक्रिय संक्रमित रहेकामा 475 जनाको आईसीयू र 134 जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टी जसपाका राष्ट्रिय अध्यक्ष डाक्टर बाबुराम भट्टराईले राष्ट्रिय सहमति कायम गरी मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी अनुमोदन गर्दा नै राष्ट्रको हित हुने बताउनु भएको छ। गोर्खा सदरमुकाममा हिजो आयोजित पत्रकार भेटघाट कार्यक्रममा डाक्टर भट्टराईले एमसीसी जस्ता विषयमा राष्ट्रिय दलबीच समझदारी आवश्यक रहेको बताउनुभयो। पूर्व प्रधानमन्त्री डाक्टर भट्टराईले दलगत राजनीति र दलभित्रका पनि गुटगत राजनीतिका निम्ति राष्ट्रियताका प्रश्नलाई गिजो ल्याउने काम गर्न नहुने आफ्नो मान्यता रहेको बताउनुभयो। उहाँले एमसीसीको विषयमा सरकारमा रहँदा एउटा र सरकार बाहिर हुँदा अर्को कुरा गर्ने नेपालका राजनैतिक दलको प्रवृत्तिका कारण यस्ता खालका सहमति र सम्झौतामा समस्या हुने गरेको बताउनुभयो। पूर्व प्रधानमन्त्री डाक्टर भट्टराईले राजनैतिक दलले छिटोभन्दा छिटो सहमति गरेर सम्झौतालाई अनुमोदन गर्ने कुरा नै राष्ट्रिय हितमा हुने दावी गर्नुभयो। नेपाली कंग्रेस संस्थापन इतर समूहले क्रियाशील सदस्यता विवाद समाधान नगरी वडा अधिवेशन गराउनु दुखद भएको बताएको छ। संस्थापन इतर समूहले हिजो पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकपछि पत्रकार सम्मेलन गरी अधिकांश जिल्लामा पार्टी प्रवेशका नाममा निर्धारित विधि प्रक्रिया र मापदण्ड बमोजिम क्रियाशील सदस्यता विवाद समाधान नभएको जनाएको छ। पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले यस्ता कार्य लोकतान्त्रिक प्रणाली, पार्टीको मर्यादा र मूल्य मान्यता विपरीत भएको बताउनुभयो। अधिवेशन प्रारम्भ भएको एक हप्तासम्म 20 जिल्लाको क्रियाशील सदस्य अझै टुङ्गो नलाग्नु दुखद भएको बताउनुहुँदै वरिष्ठ नेता पौडेलले यथाशीघ्र विधि र प्रक्रिया अनुसार नेतृत्व चयनका लागि पुनः निर्वाचन गर्न समेत माग गर्नुभयो। नेकपा एकीकृत समाजवादी बागमती प्रदेशले नयाँ सरकार बनाउन गठबन्धनमा आबद्ध दलसँग समन्वय थाल्ने भएको छ। पार्टीको हिजो बसेको संसदीय दलको बैठकले समन्वय गर्ने जिम्मा दलका नेता राजेन्द्र प्रसाद पाण्डेलाई दिएको नेकपा एकीकृत समाजवादी संसदीय दलले जनाएको छ। संसदीय दलको पहिलो बैठकले राजेन्द्र प्रसाद पाण्डेलाई दलको नेतामा चयन गरेको थियो। प्रदेश नम्बर एकको वर्तमान सरकारलाई नेकपा एकीकृत समाजवादीले हिजो समर्थन फिर्ता लिएको छ। प्रदेशसभा सचिवालयमा नेकपा एकीकृत समाजवादीले समर्थन फिर्ता लिएको पत्र दर्ता गराएको छ। सो पार्टीका प्रदेशसभा सदस्य सावित्रा कुमारी रेग्मीले प्रदेशसभा सचिव गोपाल प्रसाद पराजुलीलाई उक्त पत्र हस्तान्तरण गर्नुभयो। पत्रमा एकीकृत समाजवादीले वर्तमान सरकारलाई आफ्नो दलका तर्फबाट रहेको समर्थन हिजोकै मितिदेखि फिर्ता गरेको उल्लेख गरिएको छ। त्यस अवसरमा प्रदेशसभा सदस्य रेग्मीले वर्तमान सरकार अल्पमतमा रहेकाले एकीकृत समाजवादीको नेतृत्वमा आगामी प्रदेश सरकार गठनका लागि केन्द्र तथा प्रदेशमा विभिन्न गठबन्धन दलसँग छलफल गरी सहमतिमा पुग्ने विचार व्यक्त गर्नुभयो। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव कुमार नेपाल सहित 14 सांसदलाई गरेको कार्यवाही कार्यान्वयनको माग गर्दै सर्वोच्च अदालतमा दायर गर्नुभएको रिट हिजो हेर्न नभ्याइएको सर्वोच्च अदालतले जनाएको छ। न्यायाधीशद्वय दीपक कुमार कार्की र मीरा खड्काको इजलासमा सुनवाईका लागि पेशी तोकिएकोमा सो मुद्दा हिजो हेर्न नभ्याइने सूचीमा परेको हो। निर्वाचन आयोग र सभामुख विरूद्ध एमाले अध्यक्ष ओलीले दायर गर्नुभएको छुट्टा छुट्टै तीनवटा रिट मध्ये दुईवटामा हिजो अन्तरिम आदेश दिने नदिने विषयमा सुनवाईका लागि पेशी तोकिएको थियो। नेकपा एमाले 14 सांसदलाई कार्यवाही गरे पनि सभामुखले सांसद पद निलम्ब नगरेको भन्दै अध्यक्ष ओलीले सभामुख अग्नि प्रसाद सापकोटा विरूद्ध रिट दायर गर्नुभएको थियो। प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जंगबहादुर राणाको अध्यक्षतामा हिजो बसेको बेन्च बार समन्वय समितिको बैठकमा समसामयिक विषयमा छलफल भएको छ। सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले बैठकमा संवैधानिक इजलास गठन, पछिल्ला आदेशको समीक्षा, न्यायाधीश हरिकृष्ण कार्कीको प्रतिवेदन सम्बन्धी छलफल भएको बताउनुभयो। समितिमा प्रधान न्यायाधीश राणा अध्यक्ष, वरिष्ठतम न्यायाधीश दीपक कुमार कार्की, न्यायाधीशहरू मीरा खड्का, हरिकृष्ण कार्की रहनु भएको छ भने बारका तर्फबाट नेपाल बार एसोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठ, सर्वोच्च बारका अध्यक्ष पूर्णमान साक्य, वरिष्ठ अधिवक्ता हरिहर दाहाल र शम्भु थापा, महान्यायाधिवक्ता खम्ब बहादुर खाती, मुख्य रजिस्ट्रार लाल बहादुर कुंवर रहनु भएको छ। सर्वोच्च अदालतको संवैधानिक इजलासमा विचाराधीन संवैधानिक परिषदमा गरिएको नियुक्ति बदर गर्न माग गरिएको मुद्दामा न्यायिक काम कार्यवाही तत्काल पुनः सञ्चालन गर्न पूरक निवेदन परेको छ। अधिवक्ता ओम प्रकाश अर्यालले संवैधानिक नियुक्ति खारेज गर्न माग गर्दै दायर गरिएको रिट निवेदनमाथि अवरूद्ध सुनवाई तत्काल पुनः सञ्चालन गर्न माग गर्दै हिजो पूरक निवेदन दर्ता गर्नुभएको हो। पूरक निवेदनमा सर्वोच्च अदालत संवैधानिक इजलास सञ्चालन नियमावली 2072 नियम 19(4) बमोजिम मूल मुद्दाको सुनवाई तत्काल पुनः सञ्चालन गर्नु भनी प्रारम्भिक सुनवाईबाटै अन्तरिम आदेश जारी गरी अविलम्ब न्याय निरूपणमा लागि निरन्तर सुनवाईमा राख्न माग गरिएको छ। नेपाल र बंगलादेशका सहसचिव स्तरीय बैठकले प्रस्तावित दुई ठूला आयोजनामध्ये एक परियोजनालाई संयुक्त लगानीमा निर्माणका लागि प्रस्ताव गरेको छ। बंगलादेशले सन् 2040 नेपालबाट कुल 9000 मेगावाट बिजुली लैजान चाहेको छ। बढ़दो ऊर्जाको माग सम्बोधन गर्न स्रोतको खोजीमा रहेको बंगलादेशले नेपालसँग सरकारी र निजी दुवै क्षेत्रमा सहकार्य गरेर लगानी गर्न चाहेको छ। दुई देशका ऊर्जा सहसचिवहरूको संयुक्त कार्यसमूह जोइन्ट वर्किङ ग्रुपको बैठकले खिम्ती शिवालय र सुनकोशी तेस्रो जलविद्युत आयोजना मध्ये कुनै एक आयोजना संयुक्त रूपमा निर्माणका लागि सिफारिश गर्ने निर्णय गरेको छ। ऊर्जा मन्त्रालयका सहसचिव एवं प्रवक्ता मधु कुमार भेटवालले दुई देशका बीचमा ऊर्जा क्षेत्रको आदान प्रदान, संयुक्त लगानी, ऊर्जा क्षेत्रका एक अर्का देशले प्राप्त गरेको ज्ञानको आदान प्रदान लगायतका विषयमा हिजोको बैठकमा छलफल भएको जानकारी दिनुभयो। आज बस्ने दुई देशका ऊर्जा सचिव स्तरीय बैठकले आवश्यक निर्णय गर्ने उहाँको भनाइ छ। दुई देश बीचमा सहसचिव स्तरीय एवं सचिव स्तरीय समितिको यो तेस्रो बैठक हो। बंगलादेशले माथिल्लो कर्णाली जलविद्युत आयोजनाको कुल 500 मेगावाट बिजुली खरिद गर्ने सम्झौता यसअघि नै गरिसकेको छ। भारतीय कम्पनी जीएमआरले निर्माण गर्ने भनिएको 900 मेगावाट क्षमताको आयोजनाको प्रक्रिया भने अगाडि बढ़न सकेको छैन। अरूण तेस्रो जलविद्युत आयोजनाको भौतिक प्रगति झण्डै 50% हाराहारीमा पुग्न लाग्दा समेत माथिल्लो कर्णालीको काम नै शुरू हुन सकेको छैन। अन्नपूर्ण आधार शिविर पदयात्राका लागि आगामी असोज पहिलो साताबाट खुल्ने भएको छ। कोरोनाका कारण बन्द रहेका देशका धार्मिक सांस्कृतिक र पर्यटकीय गन्तव्य खुल्न थालेसँगै अन्नपूर्ण आधार शिविर पदमार्ग खुल्ने भएको हो। विश्वकै उत्कृष्ट 10 मध्येको पदमार्गमा पर्ने अन्नपूर्ण आधार शिविर क्षेत्रमा स्वास्थ्य मापदण्ड बनाएर पदयात्रा खोल्न लागि छेम्रोङ पर्यटन व्यवस्थापन समितिका सचिव दिलीप गुरूङले बताउनुभयो। गैर आवासीय नेपाली संघ एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद तथा राष्ट्रिय समन्वय परिषदको निर्वाचन प्रक्रिया स्थगित भएको छ। परराष्ट्र मन्त्रालयले विभिन्न देशमा प्रतिनिधि सम्बन्धी समस्या रहेको भनी मन्त्रालयमा उजुरी परेकाले त्यस सम्बन्धमा छानबिन नभएसम्म निर्वाचन प्रक्रिया स्थगन गर्न निर्देशन दिएको हो। मन्त्रालयको सो निर्देशनपछि संघको आगामी अक्टोबर 23 25 हुने भनिएको 10 महाधिवेशन अनिश्चित बनेको छ। पत्रमा राष्ट्रिय समन्वय परिषदको प्रतिनिधि छनौट प्रक्रियामा अस्ट्रेलिया, जर्मनी, डेनमार्क, पोर्चुगल लगायतका मुलुकमा समस्या रहेको जनाउँदै यही भदौ 24 गते मन्त्रालयमा निवेदन दिइएको जनाएको छ। कोरोना भाइरसका कारण 4 महिनादेखि बन्द खोटाङको हालेसी मन्दिर खुल्ला गरिएको छ। कोविड 19 को संक्रमण दर घट्दै गएकाले जिल्ला कोविड संकट व्यवस्थापन केन्द्र डीसीसीएमसी को बैठकको निर्णय अनुसार हिजो सोमबार बिहानदेखि हालेसी मन्दिरमा पूजाआजा शुरू गरिएको हो। स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर पूजाआजा गर्न मिल्ने गरी खुल्ला गरिएको हालेसी महादेव स्थान विकास समितिका कार्यकारी निर्देशक सम्बर बहादुर भुजेलले बताउनुभयो। बाँके र बर्दिया द्वन्दकालमा धेरै व्यक्ति बेपत्ता पारिएका जिल्लामा पर्छन्। विस्तृत शान्ति सम्झौता भएको 1.5 दशक बितिसक्दा पनि बेपत्ता पारिएका व्यक्तिहरूको स्थिति सार्वजनिक नहुँदा पीड़ित परिवारले न्याय पाउन सकिरहेका छैनन्। नेपालगंजबाट हाम्रा संवाददाता नवीन गिरीको यो रिपोर्ट।
लुम्बिनी प्रदेशमा सशस्त्र द्वन्दमा 416 जना बेपत्ता भएको तथ्याङ्क छ। देशमै सबैभन्दा बढ़ी बेपत्ता बर्दियाका छन्। बर्दियाका 220 जना बेपत्ता हुँदा बाँकेका पनि 62 जनाको अवस्था थाहा छैन। लामो समयसम्म द्वन्द पीड़ितले न्याय नपाउँदा पीड़ा खेपिरहेका छन्। 2060 साल मंगिरमा श्रीमान बेपत्ता पारिएकी न्यायका लागि द्वन्द पीड़ित समाज बाँकेकी अध्यक्ष चन्द्रकला उप्रेती विस्तृत शान्ति सम्झौता भएको 1.5 दशक भइसकेको छ। त्यसमा राज्य र तत्कालीन द्वन्दरत पक्ष दुवैले 60 दिनभित्र बेपत्ताको अवस्था सार्वजनिक गर्ने उल्लेख छ। संक्रमणकालीन न्याय निरूपणका लागि बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोग गठन भएकै 6 पूरा भइसकेको छ। तर अझै न्याय निरूपण नहुँदा द्वन्द पीड़ित अन्यायमा छन्। दोषीलाई कार्यवाही र पीड़ितलाई परिपूरणको व्यवस्था हुनुपर्ने उनीहरूको माग छ। 2058 सालमा दाई र भाउजू बेपत्ता पारिएका बेपत्ता परिवार राष्ट्रिय सञ्जालका महासचिव बर्दियाका भागीराम चौधरी
पीड़ितहरूको अवस्था ध्यान लिएर सत्य तथ्य सार्वजनिक गरी दोषीलाई सजाय र पीड़ितहरूलाई परिपूरणको व्यवस्था गर्नुपर्छ भन्ने हाम्रो माग हो।
बाँके बर्दिया सहित 14 जिल्लाका पीड़ितहरूले प्रहरीमा उजुरी दर्ताको प्रयास समेत गरेका छन्। तर संक्रमणकालीन न्याय निरूपणको संयन्त्र छुट्टै भएको भन्दै प्रहरीले उजुरी दर्ता गरेको छैन। लास र सासको अवस्था थाहा नहुँदा बेपत्ता पारिएका व्यक्तिका परिवार बेचाइन छन्। द्वन्द पीड़ितको क्षेत्रमा काम गरिरहनु भएका नेपालगंजका अधिवक्ता बसन्त गौतम
लास र सासको अवस्था थाहा नहुँदा एक त उहाँलाई चाहिँ अन्यलताको स्थिति छ, मानसिक पीड़ाको स्थिति छ, साथसाथै आर्थिक, सामाजिक र सांस्कृतिक पक्षबाट पनि उहाँलाई असर परिरहेको छ।
10 वर्ष सशस्त्र द्वन्दको राजनैतिक समाधान भएको 15 वर्ष बितिसक्दा पनि द्वन्द पीड़ितलाई न्यायको अनुभूति हुने गरी खासै प्रगति हुन नसक्दा अन्यल उस्तै छ। संक्रमणकालीन न्याय निरूपणका लागि तदारूकता जरूरी छ। नवीन गिरी, रेडियो नेपाल, नेपालगंज।
अब केही अन्तर्राष्ट्रिय समाचार। अफगानिस्तानमा व्यापक मानवीय संकट देखिएको भन्दै संयुक्त राष्ट्रसंघले 60 करोड़ डलर भन्दा बढ़ी अनुदान सहयोगका लागि अन्तर्राष्ट्रिय स्तरमा आग्रह गर्ने जनाएको छ। अफगानीहरूलाई तत्काल खाद्यान्न, औषधि, स्वच्छ पिउने पानी लगायत का आधारभूत आवश्यकता जरूरी रहेको राष्ट्रसंघले जनाएको छ। स्विजरल्याण्डको जेनेभामा हुन लागेको बैठकमा राष्ट्रसंघले अनुदानबारे कुरा उठाउने भएको हो। तालिबानले गत महिना सत्ता नियन्त्रणमा लिएपछि त्यहाँ ठूलो मानवीय संकट देखा परेको बताउँदै राष्ट्रसंघले उद्धारमा खटिएका उद्धारकर्मीहरूलाई नरोक्न तालिबानसँग आग्रह गरेको छ। अफगानिस्तानमा करिब 35 लाख मानिस हाल विस्थापित जीवन बिताइरहेका छन्। यसैबीच अफगानिस्तानको पंजशीर उपत्यकामा जारी स्थानीय लड़ाकू समूह र तालिबान बीचको भिडन्तमा तालिबानले कम्तीमा 20 जना सर्वसाधारणको हत्या गरेको तथ्याङ्क बीबीसीले प्राप्त गरेको बताएको छ। बीबीसीले प्राप्त गरेको एक भिडियोमा तालिबानले 1 जना सर्वसाधारणलाई गोली प्रहार गरी हत्या गरेको देखिएको र त्यस्ता घटना अरू पनि भएको बीबीसीले दावी गरेको छ। उत्तर कोरियाले जापानको भित्री भागसम्म मार हान्न सक्ने लामो दूरीको क्रूज क्षेप्यास्त्रको परीक्षण गरेको छ। उत्तर कोरियाली संचार माध्यम केसीएनएले क्षेप्यास्त्रले 1500 किलोमिटर परसम्म प्रहार गर्न सक्ने भए पनि सो परीक्षणले राष्ट्रसंघीय सुरक्षा परिषदको प्रस्तावको उल्लंघन नगरेको दावी गरेको छ। यस्तो परीक्षणले उत्तर कोरिया हालका दिनमा भूखमरी र आर्थिक संकटको चपेटामा परे पनि यस्तै अझै यस्ता क्षेप्यास्त्रहरू परीक्षण गर्न सक्षम रहेको पुष्टि भएको छ। बेलायतका केही ठूला कम्पनीहरूले जिम्बाब्वेका तत्कालीन राष्ट्रपति स्वर्गीय रोबर्ट मुगावेलाई घुस दिएको बीबीसीको एउटा अनुसन्धानले देखाएको छ। अनुसन्धानका क्रममा फेला पारिएको एउटा कागजले सन् 2013 मुगावेको जानु पीएफ पार्टीलाई बेलायतको सुर्ती कम्पनीले 3-5 लाख डलर घुस दिन मोलमोलाई गरेको खुलासा गरेको छ। अब आर्थिक समाचार।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले सरकारले गरेको लगानी अनुसारको कृषिको उत्पादन वृद्धि गर्न नसकेको सांसदहरूले गुनासो गर्नुभएको छ। संसदको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको सोमबार सिंहदरबारमा बसेको बैठकमा समितिका सदस्यहरूले आयोजना प्रमुखलाई जवाफदेही बनाएर सरकारले गरेको लगानीको प्रतिफल पाउने गरी काम लगाउन आवश्यक भएकोमा जोड़ दिनुभयो। छलफलमा समितिका सदस्य राजबहादुर बुढाथोकीले लगानी अनुसार प्रतिफल नआएकोले परियोजना प्रमुखसँग सरकारले स्पष्टीकरण माग गर्नुपर्ने बताउनु बैठकमा समितिका सदस्य शक्ति बस्नेतले परियोजना प्रमुखलाई कामको लक्ष्य र परिणामप्रति जवाफदेही नबनाएसम्म कृषि क्षेत्रको उत्पादनमा नतिजा नदेखिने बताउनुभयो। परियोजना अन्तर्गत मुलुकका 77 जिल्लामा कुल 16,821 समूह मार्फत कृषि उत्पादनमा सरकारको लगानी रहेको छ। परियोजनामा आर्थिक वर्ष 2077-78 संघ र प्रदेश सरकारको 8,22,00,00,000 रूपियाँ विनियोजन भएको छ। भन्सार विभागका अनुसार गत आर्थिक वर्षको पहिलो 6 महिनामा भारतबाट 30 करोड़ रूपियाँ बराबरको र अमेरिकाबाट 7,33,000 किलो चामल नेपाल भित्रिएको छ। साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचक झिनो अंकले बढ़ेर बन्द भएको छ। मध्याहसम्म सकारात्मक रहेको नेप्से परिसूचक त्यसपछिको समयमा भने ओह्रालो लागेको हो। सोमबार नेप्से परिसूचक 0.27 अंकले बढ़ेर 2,947.69 बिन्दुमा पुगेको छ। यस दिन नेप्से झिनो अंकले बढ़े पनि कारोबार रकम भने सामान्य अंकले घटेको छ। अघिल्लो दिन 9,44,00,00,000 शेयरको किनबेच भएको बजारमा सोमबार 226 कम्पनीहरूका 93,218 पटकको कारोबारमा 9,29,05,54,000 रूपियाँ बराबरका 1,56,81,000 किता शेयरहरू किनबेच भएका छन्। लमजुङ जिल्लामा निर्माण सम्पन्न भएको छ्याङजी खोला जलविद्युत आयोजनाबाट 4 मेगावाट बिजुली राष्ट्रिय प्रसारणमा थपिने भएको छ। छ्याङजी खोला साना जलविद्युत आयोजना निर्माण सम्पन्न भएपछि सो परिणामको विद्युत राष्ट्रिय प्रसारणमा जोड़िने भएको हो। असोज पहिलो सातादेखि बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोड़िने आयोजनाका प्रमुख कार्यकारी अधिकृत एलबी थापाले जानकारी दिनुभयो। बागलुङ जिल्लामा उत्पादित मौरीका आधुनिक घार छिमेकी राष्ट्र भारतको सिक्किममा निर्यात हुन थालेका छन्। सिक्किमको कृषि विज्ञान केन्द्रले बागलुङमा उत्पादन भएका घार किनेर त्यहाँका किसानलाई उपलब्ध गराउन थालेको छ। पहिलो चरणमा 226 घारका लागि विज्ञान केन्द्रले माग पठाएकोले निर्यात प्रक्रिया थालेको उद्योगका संचालक जीवन बाबु खत्रीले जानकारी दिनुभयो।
आर्थिक समाचार सुन्दुरनुति भुवन आचार्यबाट अब पालो भएको छ खेल समाचारको।
कठिन मानिएको लक्ष्य पार गर्दै आईसीसी विश्वकप लीग टू क्रिकेट अन्तर्गत गैरातीको खेलमा नेपालले अमेरिकालाई पराजित गरेको छ। ओमानको मस्कटमा भएको त्रिगुणात्मक सिरिजको पहिलो खेलमा नेपालले अमेरिकालाई 5 विकेटले पराजित गरेको हो। अमेरिकाले दिएको 231 रनको लक्ष्य नेपालले 49 ओभरमा 5 विकेट गुमाएर पूरा गरेको थियो। नेपालको जीतका लागि ओपनर कुशल भुर्तेल र रोहित कुमार पौडेलले गरेको अर्धशतकको योगदान महत्वपूर्ण रह्यो। कुशलले 84 र रोहितले नट आउट रहेर 62 रनको योगदान गरे। पहिलो एक दिवसीय अर्धशतक प्रहार गरेका कुशलले 84 रनको योगदान गरेका हुन्। उनले 93 बलको सामना गर्दै 3 चौका र 3 छक्का प्रहार गरे। त्यसैगरी रोहितले 87 बलको सामना गर्दै 62 रनको योगदान गरेका हुन्। उनले 2 चौका र 3 छक्का प्रहार गरे। त्यस्तै विनोद भण्डारीले 37 रन जोड़े। उनले 48 बलमा 2 चौका र 1 छक्काको योगदान गरे। अर्का ओपनर आसिफ शेखले 23 रन जोड्न सके। कप्तान ज्ञानेन्द्र मल्ल 17 रन बनाएर आउट हुँदा कुशल मल्ल भने 1 रनमै पवेलियन फर्कन बाध्य पारिए। नेपाललाई रोक्न खोज्ने क्रम बलिङतर्फ अमेरिकाका निसर्ग पटेल र नुस्तुङ केन्जिगेले समान दुई दुई विकेट लिएका थिए भने सौरभ नेत्रवालकरले एक विकेट झारेका थिए। त्यसअघि ओमानको अल इमिरेट्स क्रिकेट रंगशालामा टस जितेर पहिले ब्याटिङ रोजेको अमेरिकाले 9 विकेटको क्षतिमा 230 रनको ठूलो योगफल खड़ा गरेको थियो। उक्त लक्ष्य नेपालका लागि निकै कठिन हुने विश्लेषण पनि गरिएको थियो। यद्यपि नेपाली खेलाड़ीहरूले उत्कृष्टतापूर्वक प्रदर्शन मार्फत लक्ष्य चुमेका छन्। त्यसअघि अमेरिकाका लागि मोनाङ पटेलले शतक प्रहार गरेका थिए। बलिङतर्फ नेपालका सन्दीप लामिछाने, विक्रम शोब र सुशन भारीले समान दुई दुई विकेट लिँदा कुशल मल्लले एकजना खेलाड़ीलाई पवेलियन फर्काइदिएका थिए। खेलमा नेपालका लागि 84 रनको योगदान गर्ने कुशल भुटेल म्यान अफ द म्याच भए। जारी त्रिकोणात्मक सिरिजमा नेपालले ओमान र अमेरिकासँग दुई दुई खेल खेल्नेछ। आज सिरिज अन्तर्गत आज साँझ नेपाल र ओमान बीच खेल हुँदैछ। अब नेपाल र अमेरिका बीच आगामी असोज 1 गते शुक्रबार अर्को खेल हुनेछ। विश्वकप लीग टूमा नेपालसहित पपुवा न्युगिनी, ओमान, अमेरिका, स्कटल्याण्ड, नामिबिया र युनाइटेड अरब इमिरेट्स यूएई रहेका छन्।
खेल समाचार सुन्दै हुनुहुन्थ्यो सन्तोष रेग्मीबाट। अब मौसम सम्बन्धी जानकारी। आज देशको अधिकांश भूभागमा सामान्य बद्दी रही केही स्थानमा मेघगर्जन चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 30.7 डिग्री सेल्सियस, न्यूनतम 19.6 डिग्री सेल्सियस, वर्षा 9.4 मिलिमिटर। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 29 31 डिग्री सेल्सियसका बीच रहने अनुमान छ। आज काठमाडौँ उपत्यकामा सूर्योदय बिहान 5:49 भयो भने सूर्यास्त भरे साँझ 6:10 हुनेछ। अन्त्यमा यस प्रसारणका मुख्य समाचार एकपटक फेरि सुन्नुहोस्। संघीय संसदको गतिरोध अन्त्यका लागि प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग सहमतिका लागि थप पहल गर्न सर्वदलीय बैठकको सभामुखलाई आग्रह। नेकपा एमालेको अवरोधका बीच राष्ट्रिय सभाबाट लोकसेवा आयोग विधेयक 2078 बहुमतले पारित। भारतमा देखिएको निपाह भाइरसको संक्रमण नेपालमा पनि फैलिन सक्ने भएकाले सचेत रहन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आग्रह। नेपालमा हिजो थप 1486 जनामा कोरोना भाइरस संक्रमण, संक्रमित 16 जनाको मृत्यु। अफगानिस्तानमा व्यापक मानवीय संकट देखिएपछि 60 करोड़ डलर भन्दा बढ़ी अनुदान सहयोगका लागि आह्वान गर्ने संयुक्त राष्ट्रसंघको तयारी र ओमानमा जारी आईसीसी विश्वकप लीग टू अन्तर्गत गैराती सम्पन्न खेलमा अमेरिकालाई 5 विकेटले पराजित गर्दै नेपाल विजयी। यसका साथै 7 बजेको समाचार यति नै। रेडियो नेपाल सुन्दै गर्नुहोला। हवस् त, नमस्ते।